السلام علیکم. یہ پارٹ 19 ہے، کتاب کمانڈو 4. یہ کتاب نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے. پیش کر کر تباڑی لائبریری، آواز پرویز احمد خان، مصنف منیر احمد راشد. دیگر معلومات یا کتابوں کے لیے اس نمبر پر رابطہ کریں 03212138225. تو آئیے سنتے ہیں پارٹ 19. تمہیں پتہ ہے ہمیں جمال پور سے کیوں ہٹایا گیا تھا؟ میں نے کہا نہیں. تو کہنے لگے دراصل یہاں ڈھاکہ میں جنگ کے شروع کے دنوں سے ہی عجیب صورتحال ہے. پہلے پہل مغربی پاکستان کی فتوحات کے تذکرے سے ہماری ہائی کمان بہت خوش ہوتی رہی، اور یہ خبر بھی پھیل گئی کہ مغربی محاذ پر پاکستانی فوج پیش قدمی کرتے ہوئے امرتسر تک جا پہنچی ہے اور فیروز پور کچھ ہی دیر میں فتح ہوا چاہتا ہے. یہ بہت بڑی خوشخبری تھی. بعد میں یہ خبر افواہ ثابت ہوئی اور خوشی سے تمتماتے ہوئے چہرے بجھ گئے. صحیح اطلاع یہ تھی کہ ہماری فوج سرحدی چوکیوں سے آگے نہیں بڑھ سکی تھی. البتہ اس اطلاع کے اثر ضرور ہوا کہ پہلے ہائی کمان جو مغربی محاذ پر نظر جمائے ہوئے تھے اور چلاگ تلے اندھیرے کے مستحق مشرقی پاکستان کی صورتحال سے صرف نظر کر رہی تھی، وہ دوبارہ اس طرف متوجہ ہوئی. تمہیں پتہ ہے کہ جنگ کے ابتدائی دنوں میں ہی ہماری فوج کو ناقابل تلافی نقصان پہنچ چکا ہے. ٹھہرو، تمہیں تفصیل سے بتاتا ہوں. میں یہاں آ کر بہت سی معلومات حاصل کی ہیں میں نے. یہ 3 اور 4 دسمبر کے درمیانی رات کا ذکر ہے. 2:30 بجے قریب اچانک بھارتی طیاروں نے ڈھاکہ ایئرپورٹ پر دھاوا بول دیا تھا، مگر ہمارے جیارے بھی غافل نہ تھے. رات بھر مار کرائی جاری رہی اور ہمارے شاہین طیاروں اور بہادر توپچیوں نے دشمن کے 12 طیارے مار گرائے. ہمارا کوئی خاص نقصان نہیں ہوا تھا، حالانکہ ہمارے پاس پرانے سیبر طیارے ہیں جبکہ انڈین آرمی کے پاس جدید ترین MiG-21 اور پھر ہمارے 1 اسکواڈرن کے مقابلے میں اس کے پاس 10 اسکواڈرن ہیں اور بے شمار اسلحہ. لیکن پہلے دن کے حملے کے نتیجے میں دشمن کی سمجھ میں آ گیا کہ اسلحے کی فراوانی اور تعداد کی زیادتی جذبہ جہاد پر غالب نہیں آ سکتی. اس نے اپنی حکمت عملی تبدیل کی اور ہمارے مواصلاتی نظام کو تباہ کرنے کے لیے SU-7 اور ہنٹر طیارے فضا میں لایا. ان طیاروں نے نہ صرف یہ کہ اپنی بری فوج کی مدد کی بلکہ گھاٹوں، پتنوں اور مسافر بردار کشتیوں پر بھی حملے کرنا شروع کر دیے. اس طرح ڈھاکہ کے ایئرپورٹ سے وقتی طور پر دباؤ کچھ کم ہوا. اس موقع سے فائدہ اٹھا کر ہماری فضائیہ نے کومیلا اور دوسرے علاقوں میں اپنی فوج کی مدد کی. یہ پرانے سیبر تم تو جانتے ہی ہو کل 35 منٹ کی فضائی صلاحیت رکھتے ہیں، لہٰذا دفاع میں مصروف رہے. 5 دسمبر کا سارا دن اور اگلی رات ہمارے طیارے اور طیارہ شکن توپوں نے دشمن کے جہازوں کو ڈھاکہ ایئرپورٹ کے قریب بھی پھٹکنے نہیں دیا. لیکن 6 دسمبر کی صبح کو جب ہمارے طیارے ایک سرحدی محاذ سے واپس آئے اور ایئرپورٹ پر فضائی چھاتا تاننے کے لیے اڑنے والے تھے تو بھارت کے 10 MiG-21 طیارے فضا میں اچانک نمودار ہوئے. ہماری توپیں گرجی، گورے جہازوں کے طاقوں میں روانہ ہوئے مگر کوئی فائدہ نہیں ہوا، اور وہ جہاز روسی طاقت کے 500 کلو گرام وزنی 6 بم گرانے میں کامیاب ہو گئے، جن میں سے 2 رنوے پر گرے اور زمین پر گہرے گڑھے ڈالنے میں کامیاب ہو گئے. اس طرح رنوے ناقابل استعمال ہو گیا. اس کی مرمت کا کام بڑی تیزی اور جاں فشانی سے شروع ہوا، مگر ہندوستانی فوج کے متوازن حملوں کے بعد یہ گڑھے تو پورا نہ ہو سکے. البتہ کئی اور شگاف رنوے پر نمودار ہو گئے. یوں ہمارے طیارے فضا میں بلند ہونے کے قابل نہ رہے. گویا ہماری فضائیہ کا کردار اس جنگ سے ختم ہو گیا. دوسری طرف بحری فوج کا بھی حال سن لو. اس کی حالت بھی فضائیہ سے کچھ بہتر نہیں تھی. کل 4 کشتیوں پر مشتمل یہ بحری فوج دشمن کے بحری بیڑے کے مقابلے میں موجود تھی، جو صرف 24 گھنٹے اس کے سامنے ٹھہر سکی، کیونکہ اس پر نصب شدہ گنے کسی طرح بھی دشمن کے تیز رفتار ہتھیاروں کے حملے کو روکنے کی صلاحیت نہیں رکھتی تھی. ان میں سے ایک تو بالکل تباہ ہو گئی، باقی شدید زخمی. یوں بحری فوج کا کردار بھی ختم ہو گیا. البتہ یہ ساحلوں پر پہرا دینے، دفاعی قلعوں کا دفاع کرنے اور صوبے کے اندر فوجی جوانوں اور ساز و سامان کو ایک مقام سے دوسرے مقام تک لے جانے کے لیے اب بھی کام کر رہی ہیں. فضائیہ اور بحری فوج کے میدان جنگ سے نکل جانے کے بعد ساری ذمہ داری بحری فوج کے کاندھوں پر آن پڑی، مگر سرحدی علاقوں کی صورتحال کے پیش نظر ہائی کمان 7 دسمبر سے کچھ مایوس دکھائی دے رہی تھی. ایک رات کی بات بتاؤں، 7 دسمبر کی شام گورنر صاحب نے جنرل صاحب کو گورنر ہاؤس بلایا تھا تاکہ ان سے جنگ کی اصل صورتحال معلوم کر سکے، کیونکہ گورنر صاحب کو بہت سے متضاد خبریں مل رہی تھیں. ایک طرف ایسٹرن کمانڈر ہیڈ کوارٹر سے آنے والی خبریں بتا رہی تھی کہ ہر محاذ پر ہماری بہادر فوجیں شجاعت کا مظاہرہ کرتے ہوئے دشمن کے سر پر عذاب بن کر نازل ہو رہی ہیں. دوسری طرف مختلف ضلعوں اور سب ڈویژنوں سے سول انتظام ایک افسر شور مچا رہے تھے کہ بھارتی فوجیں آگے ہی بڑھتی آ رہی ہیں اور ہمارے دفاعی انتظامات مسمار ہو رہے ہیں، ذاتی املاک اور جانوں کا نقصان ہو رہا ہے. جنرل صاحب جب گورنر ہاؤس پہنچے تو عجیب تذبذب کا شکار تھے. ایک طرف تو انہیں اپنی جرنیلی کی لاج رکھنی تھی اور دوسری طرف جنگ کی افسوسناک صورتحال. ان کی لاجلی کا منہ بولتا ثبوت بنی ہوئی تھی. مجھے میرے ایک دوست افسر نے بتایا کہ وہ گم اگو کی حالت میں تھے. شاید سوچ رہے تھے کہ کیا وہ ایک سویلین گورنر کے سامنے جنگ کے چوتھے ہی دن اپنی بے بسی کا اعتراف کر لیں یا کچھ عرصہ مزید اپنا بھرم قائم رکھیں. اس نے بتایا کہ گورنر کے سوال کا جواب جنرل صاحب کے آنسو نے دیا اور کسی بے بس بچے کی طرح سسکیاں بھرنے لگے. سب فیصلہ یہ ہوا کہ جنگ بندی کی کوشش کی جائے. گورنر صاحب نے ایک خطرہ اور پنڈی بھیجا تاکہ صدر صاحب کی مرضی معلوم کی جائے اور انہیں یہاں کی صورتحال سے آگاہ کیا جائے. خط کا جو جواب آیا وہ تو مجھے معلوم نہیں. البتہ وزیر خارجہ صاحب نے جنگ بندی کی تجویز مسترد کر دی. ان کا کہنا ہے کہ واشنگٹن میں امریکی حکومت کو فوجی امداد کے لیے تیار کر چکے ہیں اور چین بھی ہماری مدد پر آمادہ ہے اور کسی وقت بھی امریکی بحری بیڑا عملی طور پر جنگ میں شامل ہو سکتا ہے. مگر ایک ہفتہ گزرنے کے باوجود نہ تو زرد دوست کی طرف سے کوئی مدد ملی ہے اور نہ ہی سفید دوست جنگ میں شامل ہوا ہے. خالی پاکستانی فوج اپنے محدود وسائل کے ساتھ جنگ میں مصروف ہے مگر سمجھ میں نہیں آتا کہ ہماری ہائی کمان کے پیش نظر کیا ہے. اکثر محاذوں پر مقابلہ کیے بغیر پسپائی اختیار کر لی گئی ہے. اور ہاں میں تمہیں بتا رہا تھا کہ ہمیں جمال پور سے واپس کیوں بلایا گیا تھا. دراصل یہاں ڈھاکہ والوں کو اپنی حفاظت کی فکر لاحق ہو گئی تھی کیونکہ ڈھاکہ کی حفاظت کے لیے ریگولر آرمی کی ایک پلٹن بھی نہیں تھی. اسی لیے مختلف سیکٹروں سے مدد طلب کی گئی مگر سب کی اپنی اپنی مجبوریاں تھیں. تب ہمارے برگیڈ کو میمن سنگھ کو جمال پور سے واپس بلایا گیا. حالانکہ برگیڈیئر صاحب اس حکم پر بہت ناخوش تھے. انہوں نے کئی بار جنرل صاحب سے فون پر بات کرنے کی کوشش کی مگر ہر بار ناکامی ہوئی. ہر بار یہی جواب ملتا کہ وہ میٹنگ میں ہے. البتہ ان سے ضرور پوچھ لیا جاتا کہ پسپائی کس وقت ہو رہی ہے. اب صورتحال اتنی زیادہ خراب نہیں ہے جتنی محسوس ہو رہی ہے. میری تو سمجھ میں نہیں آتا کہ اتنا بڑا فیصلہ کیسے کر لیا گیا ہے. تمہیں پتہ ہے ہائی کمان نے ہتھیار ڈالنے کا فیصلہ کر لیا ہے. مظفر کچھ دیر خاموش رہا پھر بولا, کیا؟ یہ خبر میرے لیے کسی دھماکے سے کم نہیں تھی. میں بے اختیار ایک جھٹکے سے اٹھ بیٹھا. یہ بھی بھول گیا کہ میری ٹانگ زخمی اور اس پر آپریشن کے بعد پٹی بندی ہوئی ہے. اچانک اٹھنے سے ٹانگ میں جھٹکا لگا تو تیز درد کی ایک لہر میرے پورے جسم میں دوڑ گئی اور میں دوبارہ بستر پر گر گیا. جسمانی درد سے زیادہ ذہنی کرب نے مجھے بے حس کر دیا تھا. مجھے اپنے کانوں پر یقین نہیں آ رہا تھا. میں پھٹی پھٹی آنکھوں سے مظفر کے چہرے کو گھور رہا تھا جو میری شدید رد عمل کے باعث کچھ پریشان اور کچھ پشیمان سا دکھائی دے رہا تھا. کیا کہا تم نے؟ میں نے اسے اسی انداز میں دیکھتے ہوئے دوبارہ پوچھا. میں نے سنا ہے کہ ہائی کمان نے ہتھیار ڈالنے کا فیصلہ کر لیا ہے, مظفر نے جذبات سے آری لہجے میں کہا. کس کے حکم سے کیا گیا یہ فیصلہ؟ مجھے غصے پر قابو رکھنا مشکل ہو رہا تھا. راولپنڈی سے حکم آیا ہوگا اور کس کے حکم پر کیا جا سکتا ہے؟ اوف خدایا, میرے منہ سے صرف اتنا ہی نکلا کیونکہ غم و غصہ کی زیادتی کی وجہ سے الفاظ میرے حلق میں ہی اٹک کر رہ گئے تھے. دماغ سن ہو گیا تھا اور کچھ بھی سمجھ میں نہیں آ رہا تھا. بہت دیر خاموش رہنے کے بعد میں نے پھر وہی سوال کیا, تمہیں کیسے پتا چلا؟ مجھے پتا تو خیر یہی اسپتال ہی میں چلا ہے لیکن خبر مصدقہ ہے. سنا ہے صدر صاحب کا حکم ہے کہ مزید خون خرابے سے بچا جائے اور انسانی جانوں کے ضیاع کی کوشش نہ کی جائے. اس حکم سے خوش تو کوئی بھی نہیں مگر کیا کیا جائے, صدر صاحب کا حکم ہے, ماننا ہی پڑے گا. میں جو بہت دیر سے غصہ ضبط کرنے کی کوشش کر رہا تھا مظفر کی اس بات پر پھٹ پڑا. اس کا گربان پکڑتے میں چلایا, صدر صاحب کا حکم ماننے والوں, کیا تمہیں قائد اعظم کے حکم یاد نہیں کہ اگر کبھی پاکستان کی حفاظت کے لیے تمہیں جنگ کرنا پڑے تو پہاڑوں میں لڑنا, جنگلوں میں لڑنا, دریاؤں میں لڑنا, میدانوں میں لڑنا, آخر دم تک لڑنا اور کسی صورت بھی دشمن کے سامنے ہتھیار نہ ڈالنا. مظفر خاموش تھا, اس کی آنکھوں میں آنسو جھلک رہے تھے. اس نے مجھ سے اپنا گربان چھڑانے کی کوشش بھی نہیں کی. میں نے خود ہی ایک جھٹکے سے اس کا گربان چھوڑ دیا لیکن میرا غصہ کم نہیں ہوا تھا. میرے جذبات الفاظ کا روپ دھار کر زبان سے شولوں کی مانند نکل رہے تھے. او ظالموں, دشمن کے سامنے ہتھیار ڈالنے والوں, تم صرف پاکستان سے نہیں پورے عالم اسلام سے غداری کر رہے ہو. تم اسلام کی 1400 سالہ تاریخ سے غداری کر رہے ہو. اسلام کے اس قلعے کی حفاظت کرتے ہوئے اپنے خون کا آخری قطرہ تک بہا دینے کے بجائے دشمن کے سامنے ہتھیار ڈالنے والوں, تم محمد کو کیا منہ دکھاؤ گے؟ اپنے رب کو کیا جواب دو گے جسے ملک حاصل کرتے ہوئے تم نے اس کی حفاظت کا وعدہ بھی کیا تھا؟ کیسے مسلمان ہو تم بزدل ہو؟ مومن تو بے تیغ بھی لڑتا ہے, تم ہتھیار رکھتے ہوئے دشمن کی قید میں جانے کے لیے تیار ہو. لعنت ہے تمہاری جوانی پر. میں نہ جانے غصے میں کیا کیا کہتا رہا. مظفر کے علاوہ دیگر سپاہی بھی ہماری طرف متوجہ ہو چکے تھے. اسپتال کا عملہ بھی وہاں پہنچ گیا تھا. میرے لفظوں نے پورے وارڈ میں آگ سی لگا دی تھی. और जख्मी सिपाही जो वतन की आबरू पर अपना लघु निशावर करके यहाँ पहुंचे थे और चलते चलते हथियार होकर दोबारा मैदान जहाज में जाने की तमन्ना रखते थे। हथियार डालने की खबर और मेरी जज्बाती गुफ्तगू से बहुत ज्यादा रंजीदा हुए। पूरे वार्ड में सिसकियों और आहों का तूफान आ गया। कुछ लोग तो धाड़े मार मार कर रोने लगे थे। कुछ नर्सें जिनका ताल्लुक मगरबी पाकिस्तान से था बेतहाशा चीख रही थी, क्योंकि हथियार डालने की सूरत में उन्हें अपना भयानक मुस्तकबिल नजर आ रहा था और वो हिंदुस्तानी फौज और मुक्तिवानी के जुल्म की बहुत सी कहानियां सुन चुकी थी। डॉक्टर की सूरत से बहुत परेशान हुए। जब उन्हें पता चला कि सब कुछ मेरी वजह से हुआ है तो उन्होंने जबरदस्ती मुझे बेहोशी का इंजेक्शन लगा दिया। उनका ख्याल तक मुझे फिलहाल आराम की जरूरत है। उनके अमल से मैं तो रात भर के लिए गाफिल हो गया, मगर दीगर अफराद के आंसुओं और आहों के सामने कोई बंद न बांध सके। अगले दिन 9 बजे सुबह में होश में आया। थोड़ी देर पुरसकून रहने के बाद मुझ पर फिर वही दीवान की तारी होने लगी और मेरे गुस्से में सदर साहब और जनरल साहब के खिलाफ और बहुत बकना शुरू कर दिया। डॉक्टर ने फिर कोशिश की मुझे बेहोश कर दे, मगर इस बार मुजफ्फर ने उन्हें मना कर दिया और मुझे व्हील चेयर पर बिठा कर अस्पताल से बाहर निकाल लाया। बाहर का मौसम पुरसकून था, कोई चीज़ गैर मामूली नहीं लग रही थी। मुझे मालूम हुआ कि ढाका में अभी तक किसी को पता ही नहीं था कि चंद घंटों बाद उन पर क्या क्या गुजरने वाली है, लेकिन ये सिर्फ मेरा ख्याल था, क्योंकि जब मैं अस्पताल के हाथ से बाहर निकला तो फिजा बदली हुई थी। बहुत हलचल नहीं थी, अलबत्त वो गंभीरता जरूर थी जो किसी तूफान का पेश खेमा होती है। हम सड़क पर खड़े थे। मुजफ्फर बावजूद कोशिश के कुछ बोल नहीं पा रहा था। मेरा दिमाग कुछ सोचने तैयार ही था। मैं एक बेरू आँख की मान सामने एक मुलाजा देख रहा था, मगर उनका कोई तासर मुझ पर कायम नहीं हो रहा था। इसी असना में मैंने एक जीप को अपने सामने से गुजरते देखा। यह चेहरा मेरे लिए जाना पहचाना था। मुझे याद आया इस नौजवान का इमरान था, वो अलबदर का कमांडो था। उसे देखकर मुझे फौरन अलबदर के साथ ही याद आया जिन्होंने पाकिस्तानी फौज का साथ देते हुए अपने हम जुबान और हम जमीन लोगों के खिलाफ जंग में हिस्सा लिया था। मुझे एक शदीद झटका लगा। मैंने सोचा उनका क्या बनेगा, मुक्ति बहानी और मुजीब बहानी के लोग तो उनके टुकड़े उड़ा देंगे। पाकिस्तानी फौज के चले जाने के बाद वो जमीन भी उन्हें पनाह देने से इनकार कर देगी जिसने उन्हें जन्म दिया था। मुझे गहरे दुख का एहसास हुआ और मैं अपनी आंखों से आंसू छलक पड़े और मेरी आंखों से आंसू छलक पड़े। मैं किसी बेबस बच्चे की तरह फूट फूट कर रो पड़ा। मेरी हालत उस माँ की सी हो रही थी जिसकी आंखों के सामने उसकी औलाद को फांसी चढ़ाया जाना हो। मैंने भी अलबदर को अपने बच्चों की तरह तरबियत दी थी। उनकी कुव्वत ईमानी को देखते हुए मुझे उनसे बहुत अच्छी उम्मीदें थी। मेरा ख्याल था कि ये नौजवान पाकिस्तान का असल सरमाया है, जो ना सिर्फ जिस्मानी तौर पर बल्कि रूहानी तौर पर भी पाकिस्तान के असल मकसद वजूद को समझते हैं और उसकी हिफाजत के लिए वही जज्बा भी रखते हैं जिसका तकाजा ये मुमलकत खुदादाद उनसे करती है। पाकिस्तान के सरमाया चंद घंटों बाद दुश्मन के लिए मारे गनीमत बनने वाला था। गोया मेरी पूंजी टूटने वाली थी और अपने सामने कोई अपना घर लूटते कैसे देख सकता है। मैंने मुजफ्फर की तरफ देखा जो मेरे अचानक रो पड़ने पर कुछ हैरान हो रहा था। मैंने उससे कहा कि वो मुझे अलबदर के कैंप तक पहुंचा दे, क्योंकि फौज के साथ बाहर दी कैद में जाने से बेहतर था कि मैं अपने साथियों के साथ रहता। मुजफ्फर ने मुझे समझाने की कोशिश की, मगर मैं बाजिद रहा और जब मैंने वही चेयर से उठने की कोशिश की तो मेरी बात मानने पर राजी हो गया। करीब से गुजरते हुए एक साइकिल रक्षा को रोक कर उसने मुझे सहारा देकर उस पर सवार कराया और खुद भी मेरे साथ ही बैठ गया। हम लोग धान मंडी में वाक़ अलबदर के हेडक्वार्टर पहुंचे। वहां पहले से कुछ लोग जमा थे और लोगों की आमद का सिलसिला बराबर जारी था। मुजफ्फर मुझे छोड़कर खुद वापस अस्पताल चला गया। दोपहर हो चुकी थी। अलबदर के सैकड़ों कारकुन मुख्तलिफ मुहादों से वापस आकर हेडक्वार्टर में जमा हो रहे थे। सब लोग मुश्तर भी थे और मगमूम भी। एक दूसरे से हालात जंग और हथियार डालने के मौजू पर महवे गुफ्तगु थे। मुझे उस्ताद और जख्मी की होने की वजह से खास तवज्जो हासिल थी, मगर मैं महसूस कर रहा था कि अलबदर कैडेट्स की जहनी हालत मेरे जैसी ही थी। वो बात करते हुए बाहर मुस्कुराते, मगर ये मुस्कुराहट बेचार सी होती। हालांकि आम हालात में खाने का वक्त होता है, मगर इस वक्त सबकी भूख उड़ी हुई थी और आने वाले खौफनाक लम्हात के एहसास ने सब पर एक अजीब बेचैनी और मायूसी की कैफियत तारी कर दी थी। आपस की गुफ्तगु की वजह से हेडक्वार्टर में एक बहंगम सा शोर मचा हुआ था। एक पुरातमाद आवाज़ उस शोर पर गालब आने लगी। इस्लामी जमीयत तलबा मशरक़ पाकिस्तान के नाज़िम की आवाज़ थी, जिस हैसियत में अलबदर के सिपा सरार आज़म भी थे, क्योंकि तमाम अलबदर कैडेट्स का ताल्लुक इस्लामी जमीयत तलबा ही से था। नाज़िम साहब बड़ी खुदएतमादी से अपने कारकुनान से मुखातिब थे। मुजाहिद साथियों, हमारे जिस्म जान सिर्फ और सिर्फ इस्लाम के लिए हैं। हमने इस्लाम ही की खातिर वो किरदार अदा किया जिसे हम अल्लाह की किताब और सुन्नत रसूल के मुताबिक दुरुस्त जानते थे। हमने पाकिस्तान को माबूद समझकर नहीं, मस्जिद समझकर अपने सरों की फसल اور اپنے مستقبل کو اس پر نچھاور کیا. ہم اس بات کی کوئی پرواہ نہیں, وہ دوسرے لوگ ہمارے اس کردار کو قبول کر دے یا نہیں. جسے قبول کرنا ہے وہ تو جانتا ہی ہے کہ ہمارے سامنے اس کی مرضی تھی, یہ اللہ کی مرضی تھی کہ ہم سر وقف نکل کھڑے تھے. آزمائش کی اس گھڑی میں ہم نے اسی سے مدد مانگی اور اسی کے بھروسے پر نازک گھڑی سے نمٹنے کی کوشش کی. اے مظلوم پاکستان کے مجبور بیٹو, ہمارے ساتھ آج جو کچھ ہونے والا ہے ہم گزرے ہوئے کل میں اس سے واقف تھے اور ہم آج بھی اس سے واقف ہیں. جو آنے والا کل ہمارے لیے لے کر آئے گا, ہم نہ اپنے گزرے ہوئے دنوں میں شرمندہ تھے اور نہ آنے والے کل سے مایوس ہیں. آزمائش اللہ کی سنت ہے اور ہمیں سکھایا گیا ہے کہ آزمائش سے اللہ کی پناہ مانگنی چاہیے, لیکن وہ مسلط ہو جائے تو سرخروئی کی دعا اور کامرانی کی امید کے ساتھ اللہ کے حضور جھک جانا چاہیے. آج کا سورج ایک کڑے امتحان کے ساتھ طلوع ہوا ہے اور آنے والا کل دہکتے انگاروں کی بارش کے ساتھ نمودار ہونے والا ہے. ہمیں اللہ کی رضا پر راضی رہنا ہے اور اس آزمائش سے ایک صاحب ایمان کے عزم اور صبر کے ساتھ گزرنا ہے. ہمارا ایمان اس راہ میں جان دینا وہ عظیم سعادت ہے جس کا تصور نہیں کیا جا سکتا, کہ اپنے رب سے اپنی جانوں کی عوض جنت کا سودا کرنے سے پہلے ہم نے خوب سوچ سمجھ کر سمجھ نہیں لیا تھا. آزمائش کی گھڑی اس دنیا کی کامرانی کی بشارت بھی ہے, اس لیے ان کڑی سعادتوں کا سامنا ایمان عزم اور استقلال کی دعا سے کیجیے کہ عزم اور ایمان کو کبھی فنا نہیں. یہ دنیا بھر کی سب کامرانیوں سے عزیز ساتھیوں, آپ آج بھی وقت کی ایک بیش قیمت سرمایہ ہیں. اقامت دین, شہادت حق اور اسلامی انقلاب کے لیے اپنی زندگیوں کی حفاظت آپ پر فرض ہے. آپ کے گھروں کی دہلیزیں آپ کے لیے بند اور راحت خانوں کی وسعتیں آپ کے لیے تنگ کر دی جائیں تو ہجرت کر جائیے, کہ ہجرت وفا کے راستے کا لازمی سفر ہے. ہجرت اللہ کے آخری رسول کی سنت ہے. ہجرت کی کلفتوں میں قرآن, نماز اور سیرت رسول صلی اللہ علیہ وسلم اور سیرت صحابہ سے روشنی حاصل کیجیے, کہ زندگی کا ظلمت کدا اری سے منور ہو سکتا ہے. اور مت بھولیے, آپ ہی روشنی کے امانت دار ہیں. قرآن, سیرت اور کردار روشنی ہے. جہاں بھی رہیے اسی کے چراغ روشن کیجیے. اے میرے بھائیوں, کسے معلوم کہ کل ہمیں کون زندہ رہے اور کون کس سے مل پائے. وہاں تو ملاقات یقیناً ہوگی, مگر اس دنیا میں بکھر جانے سے پہلے ان چہروں کو جی بھر کے دیکھ لو اور ان سینوں سے آخری بار مان کے کر لو کہ شاید یہ سب ایک بار پھر یہاں اس طرح جمع نہ ہو سکیں, سوائے اس کی کہ ہمارا رب چاہے اور وہ چاہے تو ہم یہاں پھر بھی مل سکتے ہیں. میں شاہ جمار اور قمر اسلام نامی دو مجاہدین کے ساتھ تھا. ہم لوگ کیمپ سے نکل کر ایک چیف کے ذریعے شاہ جمار کی پھوپھی کے گھر پہنچے. یہ جگہ کچھ محفوظ نہیں تھی, اس لیے رات کو ہم یہاں سے بھی نکلے اور زنجیرہ گاؤں کی جھونپڑی میں پناہ گزین ہوئے. زخمی ہونے کی وجہ سے ان کے لیے تکلیف کا باعث بن رہا تھا. میں نے ان سے کہا بھی کہ وہ مجھے میرے حال پر چھوڑ کر خود نکل جائیں, مگر اس کے لیے تیار نہیں تھے. ایک دن اور ایک رات اس جھونپڑی میں چھپے رہنے کے بعد ہم رات کے پچھلے پہر ایک بند وین کے ذریعے نامعلوم منظر کی طرف روانہ ہو گئے. اس وین نے ہمیں گھاٹ پر چھوڑا جہاں ایک چھوٹی کشتی پہلے سے تیار کھڑی تھی. کشتی میں ملاح کے علاوہ ہم صرف تین آدمی تھے, یعنی میں, شاہ جمال اور قمر اسلام. ایک گھنٹے کے سفر کے بعد ہم ساحلی بستی میں پہنچ گئے جو چاروں طرف سے گھنے درختوں میں گری ہوئی تھی. یا موت کا سناٹا تاری تھا. فضا میں یا تو ہماری کشتی کے چپوں کی آواز ابھر رہی تھی یا پھر کبھی کبھار اچانک چیخ پڑنے والے الو کی. ملاح نے کشتی کو آہستہ سے کنارے کے ساتھ لگا دیا اور ہم لوگ اس میں سے اتر کر ایک گھاٹ پر آ گئے. میں شاہ جمال اور قمر کا سہارا لیے بڑی مشکل سے ایک ٹانگ اسیر دباؤں کے ساتھ چل رہا تھا. گھاٹ سے ملک ایک جھونپڑی میں تیل کا دیا روشن تھا اور شاید جھونپڑی کے مکین ہماری آمد کے انتظار میں جاگ رہے تھے. یہ بانسوں اور چٹائی کی مدد سے بنائی گئی ایک چھوٹی سی جھونپڑی تھی. ہم اندر پہنچے تو دیکھا کہ ایک بوڑھا شخص چٹائی پر لیٹا ہے. ہمارے قدموں کی آہٹ سن کر وہ اٹھ کھڑا ہوا اور آگے بڑھ کر مجھے سہارا دینے کی کوشش کی اور اپنی چٹائی پر بٹھا دیا. کھانے پینے کے لیے جو کچھ تھا فوراً ہمارے سامنے کر دیا. یہ چاول اور مچھلی کا سالن تھا. ہم کھانے کے دوران باتیں بھی کرتے جاتے تھے. بڑے میاں جن کی جھونپڑی میں بنا گزین تھے, شاہ جمال کے دور کے رشتے کے نانا تھے. ان کا نام قاسم تھا اور پیشے کے اعتبار سے مچھیرے تھے. یہ علاقہ باریسار میں لگتا تھا. شاہ جمال نے بتایا کہ مجھے یہاں چند دن رہنا ہوگا, اس عرصے میں کچھ اور ساتھیوں کی آمد بھی متوقع ہے. پھر سب مل کر کسی منظر کا تعین کریں گے اور یہاں سے نکلنے کی کوشش کریں گے. کھانا کھانے کے بعد ہم لوگ سونے کے لیے لیٹ گئے. بظاہر سب سو رہے تھے لیکن حقیقت میں نیند آنکھوں سے کوسوں دور تھی. میں چتریڑا فضا میں گھور رہا تھا, دماغ اس ہولناک صورتحال کے بارے میں سوچنے میں مصروف تھا. جنگی کاروائیوں کو یاد کرتے ہوئے مجھے اندازہ ہوا کہ دشمن سے کسی بھی موڑ پر ہمارا کوئی مارکا نہیں ہوا, اس کے باوجود ہم ڈھاکہ تک پسوا ہو گئے. اور پھر ڈھاکہ بھی چپکے سے دشمن کی گود میں ڈال دیا گیا. یہ سب کیا تھا؟ اوپری سطح پر کیا کھیل کھیلا گیا تھا؟ مجھے آندرے پوف اور ہاورڈ کی گفتگو یاد آئی جب انہوں نے بڑی اطمینان سے پاکستان کو دو ٹکڑے کر دینے پر اتفاق کر لیا تھا. یہ اطمینان یقیناً ہماری حکومت کو قابو کر لینے کے بعد ہی انہیں نصیب ہوا تھا. इतनी हमाकत की बात थी कि अमरीकी हुकूमत के एक नुमाइंदा अपनी बहरे बेड़े को महज तमाशा बता रहा था और हमारी हुकूमत और फौजी कमान उसे मदद समझ कर अपने हाथ पांव तोड़े बैठी थी और चंद लोगों की बुजदिली ने पूरी फौज को एक गलीज दाग लगवा दिया। शिकस्त और कैद और गुलामी का दाग और फौज की मदद करने वाले मोहब्बे वतन अवाम को हाथ पांव बांध कर भूखे कुत्तों के सामने डाल दिया था जो उन्हें बुरी तरह भमोड़ रहे थे। हर तरफ बहता हुआ खून, जलते हुए मकान, मजलूम अवाम की चीखें, अलबदर की सिसकियां, फौजी जवानों के आंसू मेरे ख्यालात में हलचल मचाने लगे। मैंने सोचा कि हमारी किस्मत का फैसला करने वाले बुजदिल और नामर्द लोग हम में से कैसे हो सकते हैं, पूरी कौम को शिकस्त का सदमा पहुंचाने वाले हमारे लीडर कैसे हो सकते हैं। ना फौजी ना सियासी लीडर, ये जहनी और जिस्मानी तौर पर बिके हुए लोग, गुलाम मादरदाद गुलाम, उन्होंने हमें भी अपनी जहनीत का तोहफा दिया, शिकस्त इबरतनाक शिकस्त का तोहफा। कई शिकस्त के दबे के साथ हम दुनिया में जी सकेंगे, कम अज कम मैं तो नहीं जी सकूंगा। इससे बेहतर है कि मैं खुदकशी कर लूँ, मगर खुदकशी हराम है, गोया मैं अपनी मर्जी से मर भी नहीं सकता। इस एहसास से बेबसी पर मेरा दिल फट पड़ा और लहू आंसुओं की सूरत में आंखों से बह बह कर जमीन में जज्ब होने लगे। रोते रोते न जाने कब मेरी आंख लग गई। सुबह उठा तो शाह जमाल और कमर कहीं जा चुके थे और कासम बाबा मेरे जागने के इंतजार में नाश्ते का सामान लिए बैठे थे। उन्होंने बताया कि शाह जमाल दो दिन के बाद आएगा, कहाँ गया है और क्यों, इसकी तफसीलात उन्हें मालूम नहीं थी। मुझे नाश्ता देने के बाद कासम बाबा भी अपनी छोटी सी कश्ती में मछलियाँ पकड़ने के लिए चले गए। मैं घर में ही अकेला था, करने का कोई काम था तो था नहीं, बस लेटना और सोचना, यही मसरूफियत रह गई थी। जिंदगी का दोपहर तक वही पुरानी सोचें दिमाग को परेशान करती रही। दिल में गुस्सा की आग भड़कती तो बेबसी के आंसू आहें बुझाने के लिए उमड़ आते। दोपहर में जब मैं गम से निढाल पड़ा था तो अचानक 10-15 नौजवानों के ग्रोह झांपड़ी में घुस आया। ये मुफ्ती बहानी के गोरीले थे जिन्हें शायद हमारी मुखबरी हो गई थी। उन्होंने आते ही शाह जमाल और कमर इस्लाम का पूछा। मैं खामोश रहा। इसके बाद वो पैदल पे सवालात और गालियों की बौछार करते रहे मगर मैं खामोश रहा। फिर इनमें से एक मुनहनी से लड़के ने कराटे का पोज बनाते हुए मुझे धमकी दी कि सच सच बता दो वरना हड्डियां तोड़ दूंगा। उसके इस अंदाज पर और अपनी बेबसी पर मुझे बेख्तियार हंसी आ गई। मैंने सोचा कमर साहब आप कमांडो हैं जिसकी दहशत से आंद्रे पूफ जैसा बैन लगवाए मुजरम कांपता है, जिसने नसार बर्मी जैसे नाकाबिले शिकस्त इंसान को चुटकियों में मसल दिया, जो बरसती गोलियों की बारिश में दीवानावार दुश्मन पर झपट पड़ता है और मिनटों में उसे तहस नहस कर देता है, जो समुंदर की तहों में चढ़ जा सकता है और आदम खोर मगरमच्छों में मुंह तोड़ सकता है, जिसके खौफ से भारतीय इंटेलिजेंस की घीघी बन जाती है, आज इतना बेबसी कि एक लूमड़ जैसा लड़का उसकी हड्डियां तोड़ने की धमकी दे रहा है। वाह, मैं हंस पड़ा। मेरी हंसी लोगों पर ग्रां गुजरी और उन्होंने मिलकर मुझे मारना शुरू कर दिया। ठुड्डे, मुक्के, घूंसे, लातें, बंदूकों के बट, कराटे के हाथ, जितनी जिसको तोफीक हुई इतना ही उसने मारा। गोया में कपड़ा था जिसे धोबी धो रहा था। इधर मेरी जहन हालत यह थी कि मुझे मार से ज्यादा एहसास शिकस्त मार रहा था और मेरी हंसी मेरे काबू में नहीं थी। ये कह कह दरअसल मेरी रूह की चीख थी जिन पर मुझे इख्तियार नहीं था। वो जो जो मारते जाते मेरे कह के बुलंद होते जाते, वो मुझे घसीट कर झोंपड़ी से बाहर ले आए थे जहाँ बस्ती की खवातीन और बच्चे, बूढ़े और जवान सभी जमा हो गए थे। वो मारते जाते और मुझसे शाह जमाल का पता पूछते, लेकिन हंसी को रोक नहीं पा रहा था और जब हंसी बेकाबू हो जाए तो चीखों में बदल जाती है। मेरे कह के भी चीखों में तब्दील हो गए, आंखों से अश्कों की बरसात होने लगी। वो मुझसे शाह जमाल का पूछ रहे थे जो अलबदर कमांडर था, कहने लगे बताओ जमाल कहाँ है वरना तुझे जान से मार डालेंगे। हाँ मुझे जान से मार दो, मैंने पहली मरतबा चिल्लाते हुए कहा। मुझे मार दो कि मैं कमांडो फोर हूँ, मुस्तकबिल के गुलाम हो, तुम शाह जमाल का पूछते हो। वो तो सिर्फ एक अलबदर मुजाहिद है, मैं तमाम अलबदर का उस्ताद हूँ। मैं कमर हूँ जिसके नाम से तुम्हारी सरपरस्त हुकूमत और तुम्हारे पास आंद्रे पूफ की जान निकलती है। मुझे मारो बुजदिलों को, मैं पाकिस्तान की आन का सबसे ज्यादा मुहाफिज हूँ। मैं असली फौजी हूँ, वो तो बिके हुए गुलाम थे जिन लोगों ने हथियार डाल दिए। मैंने हथियार नहीं डाले, मैं अलबदर हूँ, मैंने हथियार नहीं डाले। तुम में हिम्मत है तो मुझसे हथियार डलवाओ, चलाओ अपनी बंदूकें और देखो कि एक पाकिस्तानी फौजी में कितनी हिम्मत है, चलाओ बंदूकें। मैं तुम्हें बताता हूँ कि अलबदर किन शेरों की जमात है। जालमो हमने हथियार नहीं डाले, हम तमाम उम्र हथियार नहीं डालेंगे, हम लड़ेंगे, हम पहाड़ों में लड़ेंगे, मैदानों में लड़ेंगे, हम फिजाओं में और समुद्रों में लड़ेंगे। हम पाकिस्तान को टूटने नहीं देंगे बुजदिलों, हम पाकिस्तान को टूटने नहीं देंगे। आह पाकिस्तान, मेरी चीखें और उनकी मार जारी थी। संगीनों के सामने मेरी कुव्वत बर्दाश्त जवाब दे गई और मैं बेहोश हो गया। जब होश आया मैंने खुद को एक कश्ती में सवार पाया। पहले तो कोई समझ में ना आया कि सब क्या है, मगर जब हवास ठिकाने आया तो मैंने देखा कि लॉन्च थी जिसमें 10-12 खास सवार थे। कुछ अलबदर कैडेट से और कुछ आम बंगाली। बाद में पता चला कि ये भी पाकिस्तान और इस्लाम से मोहब्बत के मुजरिम हैं, लिहाजा अलबदर के साथ ही वो भी मशरक़ पाकिस्तान को खैरबाद कह चुके हैं कि जो अब बांग्लादेश बन चुका था। शाह जमाल और कमर इस्लाम मेरे करीब ही मौजूद थे। मुझे होश में आता देख कर शाह जमाल मेरे चेहरे पर झुकाया, कहने लगा, अली साहब अल्लाह का शुक्र है आप होश में आ गए। देखिए हम गुलामी की जंजीरें तोड़कर आज़ाद हो चुके हैं। मेरे पूरी आंखें खोल दी। कश्ती में सवार तमाम अफराद मेरे करीब आ गए। वो लोग बहुत खुश नजर आ रहे थे। मुझे आहिस्ता आहिस्ता अपने बेहोश होने वाला वाक्य याद आ रहा था। मैं तो एक झोंपड़ी में था और मुक्ति पाने वाले मुझे मार रहे थे। मैंने शाह जमाल से पूछा यह सब क्या है, मैं कैसे पहुंचा। उसने पहले तो मुझे आराम करने का मशवरा दिया, लेकिन मेरे इसरार पर मुख से उसने बताया कि मुक्ति पाने वाले इंतहाई तशद्दुद करने के बाद और संगीनों से जख्मी करने के बाद मुझे मुर्दा समझकर दरिया में फेंक गए थे और कासम बाबा को भी धमकी दे गए थे कि जान से मार डालेंगे। वहीं बस्ती के एक नौजवान ने मौका देखकर मुझे दरिया से निकाला और जंगल में एक महफूज जगह पर ले आया। उसका ख्याल था कि मेरी लाश को अमानत के तौर पर शाह जमाल के हवाले कर देगा, मगर जब उसने देखा कि मैं मरा नहीं हूँ तो मेरी ज़िंदगी बचाने के लिए कोशिश करने लगा और बस्ती में मौजूद हकीम साहब से सिलसिले में उनकी मदद की। अगले दिन जब शाह जमाल वापस आया, इस नौजवान ने सारा वाक्य उसे सुनाया, तब शाह जमाल ने मुझे फ़ौरन वहाँ से निकाल दिया। वो खुद मेडिकल के आखिरी साल का तालिब इल्म था, बहुत मेहनत से मेरा इलाज करता रहा। बेहोशी के दिनों में मुझे उसकी बहन के घर पर रखा गया। चौथे दिन वहाँ भी खतरा महसूस हुआ, इसी हालत में एक लाश में मुंतकिल कर दिया गया। ये लाश दरअसल एक स्मगलर की थी जिसने भारी रकम की वजह हमें बर्मा के साहिल तक पहुँचाने की जिम्मेदारी ली थी। लाश में 5 अलबदर कैडिट और 6 आम अफराद थे। 4 मुसल्ला अफराद स्मगलर के हमले से मुतालिक थे। इस वक्त काफ़ी रात बीत चुकी थी। समंदर पुरसकून था और आसमान पर तारे चमक रहे थे। उनकी मदम रोशनी में हम एक दूसरे को देख रहे थे। मैंने महसूस किया कि मेरा पूरा जिस्म सफ़ेद पट्टियों में जिकड़ा हुआ है। टांग हिलाने की कोशिश की, मगर दर्द की शदीद लहर ने दोबारा इस अमल को दोहराने से मना कर दिया। अलबत्ता मेरा दायां हाथ सबसे कम जख्मी था। मैंने उसी को हिलाकर पानी मांगा और चंद घूंट पीकर रब का शुक्र अदा किया। हम इस वक्त खतरे से काफ़ी हद तक बाहर थे। थोड़ा बहुत सुकून नसीब हुआ था। जब इत्मीनान के लम्हे मैसर हों तो इंसानी दिमाग सोचों में मगन हो जाता है। सब लोग खामोश अपनी अपनी सोचों में मगन थे, न जाने बीते दिनों की सोचें थीं या इनके अनदेखे मुस्तकबिल की। मेरे जहन में भी बीती बातें उभरने लगीं। मशरक़ पाकिस्तान आमद, मुसलसल जद्दोजहद, अब्दुल मालिक की शहादत, अब्दुल्ला से मुलाकात। अब्दुल्ला का ख्याल आते ही मैं चौंका। वो तो मेरा रिश्तेदार था, मेरा भोनवी, वो कहाँ रह गया। मैं अगर पाकिस्तान पहुँच गया और सफिया ने पूछा तो मैं उसको क्या जवाब दूंगा कि उसका सहाब कहाँ छोड़ाया हूँ। फिर ये सवाल मेरी जुबान पर आ गया। शाह जमाल अब्दुल्ला को अच्छी तरह जानता था क्योंकि वो भी अलबदर के ट्रेनर के तौर पर मशहूर था। मेरी बात सुनकर उसने एक ठंडी सांस ली और कहने लगा, अली साहब किसी को कुछ पता नहीं, बच्चे अपने माओ से बिछड़ गए हैं, बाप बेटों से कुछ खबर नहीं कौन कहाँ है। वो शायद इस मौजू पर ज़्यादा बोलना नहीं चाहता था। मैं भी खामोश हो गया। खामोशी में फिर वही चीखें, वही सोचें जहन पर यलगार करने लगीं, जिनकी वजह से मुझ पर दीवान की तारी हो जाती थी। मैंने जहन को मसरूफ़ रखने के लिए शाह जमाल से कहा कि वो साथियों को तारफ़ तो करा दे कि कौन किस हाल में यहाँ तक पहुँचा है। शाह जमाल भी शायद सोचो कि चुप से बचना चाहता था। उसने करीबी साथी की तरफ इशारा किया, ये रियाज भाई हैं, नवा खालिद इनका ताल्लुक है, सरेंडर के बाद बड़ी मुश्किल से हम तक पहुँच सके हैं। शाह जमाल इतना कहकर खामोश हो गया। मैंने रियाज की तरफ देखा जैसे कह रहा हूँ कि भाई तुम हम तक कैसे पहुँचे, मेरा मतलब समझ को धीरे से खोया हुआ। मेरा घर नवा खाली में है, लेकिन मैं पढ़ता ढाका यूनिवर्सिटी में था। 16 दिसंबर को जब सब साथी आखिरी बार मिलकर जुदा हुए तो मैं अशरफ भाई के साथ वहाँ से रवाना हुआ। ढाका में मेरे 20 रिश्तेदार रहते थे, लेकिन इतफाक था कि इनमें से किसी ने भी मेरी जान पहचान नहीं थी। अशरफ का सारा घराना वहाँ भी देख कहा था और घर के दरवाजे उस पर बंद हो चुके थे, इसलिए हम दोनों ही बिल्कुल बेसहारा थे। लेकिन हमने फैसला किया कि हम हथियार नहीं डालेंगे, आखिरी दम तक लड़ेंगे या शहीद हो जाएंगे। हम लोग बंगला बाजार में वाक़ एक साथी के घर चले गए और रात वहीं बसर की। अगले रोज सुबह नाश्ते से फारिग होकर मैं और अशरफ किसी और ठिकाने की तलाश में निकले और 6-7 मील दूर अपने एक दूसरे दोस्त के यहाँ रहने का बंदोबस्त किया। हम अपना सामान वापस लेने दफ्तर पहुँचे, लेकिन जिस शख्स के पास हमने सूटकेस रखवाया था उसने वापस देने से इनकार कर दिया। यही नहीं बल्कि मुक्ति पाने वालों को बुला लिया। हमसे पूछ गुछ हुई तो हमने कह दिया कि हम तालिब इल्म हैं। उन्होंने पूछा अलबदर, हमने हाँ या ना में जवाब देने बजाय कहा मुसाफिर। उन्होंने हमें 1-2 थप्पड़ मारे और जो रकम हमारे पास थी छीन लेने पर इत्तफाक किया। फिर मुक्ति बहानी का दूसरा ग्रुप आया। दफ्तर की चपरासी ने कहा, मैंने इन दोनों को अलबदर के नज़दीकी कैंप में देखा था। इन लोगों ने एक बार फिर हमसे पूछ गछ शुरू की और हमारी जामा तलाशी मिली। इस तलाशी के दौरान جنرل علی کا دیا ہوا شناختی کارڈ بھی انہیں مل گیا تھا، جس سے انہیں زیادہ شبہ ہوا، چنانچہ وہ ہمیں البدر کے کیمپ پہ لے گئے، لیکن وہاں ساتھیوں نے ہمارے خلاف گواہی دینے سے انکار کر دیا اور یوں بن گئے جیسے ہمیں جانتے ہی نہیں۔ اس طرح دوسری بار بھی ہمیں چھوڑ دیا گیا۔ اب ہم سائیکل رکشہ پر کسی نئی منزل کی طرف روانہ ہوئے، لیکن ابھی مصیبت ٹلی نہیں تھی۔ میرپور روڈ پر پہنچے تھے کہ پیچھے سے مکتی بہانی کی کار آتی نظر آئی۔ ان میں سے ایک لڑکا یونیورسٹی میں میرے ساتھ پڑھتا تھا، اس نے مجھے پہچان لیا اور ہم پھر پکڑ لیے گئے۔ پارٹ 19 یہ اختتام پذیر ہوتا ہے۔ اس کتاب کے مزید واقعات کے لیے سنیے پارٹ 20۔